समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको पुनस्थापना गर्ने निर्णय गरिदिएको छ। अबको केही दिनमा शुरू हुने संसदको हिउँदे अधिवेशन धेरै दृष्टिकोणबाट पेचिलो बन्ने निश्चित प्राय छ। पुष 5 गते संसद विघटन र प्रधानमन्त्री विरूद्धको अविश्वासको प्रस्ताव दर्ता दुवै घटनाक्रम भए पनि यतिखेर अवस्था अलिक पृथक छ। सत्तारूढ़ नेकपा भित्रको आन्तरिक विवादको छायामा संसद विघटन र अविश्वासको प्रस्ताव दर्ताबारे विवाद भए पनि अब फेरि विधिवत ढंगबाट संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्नेछ। यसैबीचमा पार्टीका प्रमुख सचेतकमा देव गुरूङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी दिएको छ। पछिल्लो राजनैतिक अवस्था र आगामी सम्भाव्य स्थितिका बारेमा आजको अन्तर्सम्वादमा हामी पार्टीका प्रभावशाली नेता एवं प्रमुख सचेतक विशाल भट्टराईसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार विशालजी, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
धन्यवाद, नमस्कार।
अब स्थिति अलिकति बदलिएको छ। सर्वोच्च अदालतले संसदको पुनस्थापना गर्ने निर्णय सँगसँगै अब आगामी प्रक्रियाका बारेमा सबै पक्षबाट चाहिँ बहस शुरू भएको यो अवस्थामा के देख्नुहुन्छ? अहिले पछिल्लो राजनैतिक घटनाक्रम जुन किसिमबाट विकसित भएको छ, जुन विवाद पार्टी देखिएको छ, आगामी स्थितिलाई कसरी आकलन गर्न सकिन्छ?
हाम्रो पार्टीमा उत्पन्न भएको विषम परिस्थितिका कारणले गर्दा 77 साल पुष 11 गते सम्माननीय प्रधान, पुष 5 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्भाग्यवश प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था उत्पन्न भयो। उहाँकै शब्द सापटी लिने हो भने मन नहुँदा नहुँदै पनि, चित्त नबुझ्दा नबुझ्दै पनि भारी मनका साथ प्रतिनिधि सभा विघटन गरे भनेर उहाँले भन्नुभएको थियो। त्यो वास्तवमा नेपालको इतिहासमा एउटा दुःखद प्रसङ्ग थियो र पार्टीका केही नेताहरूले आफ्नोलाई पद शीघ्र प्राप्त गर्नका लागि, पद प्राप्तिको हतारोका लागि चाहिँ उहाँलाई हटाउन जुन खालको प्रयासहरू भए त्यसबाट जोगिनका लागि र मुलुकलाई जोगाउन, पार्टीलाई जोगाउनका लागि उहाँले त्यो अप्रिय कदम चाल्नु परेको थियो र पछि लामो बहस पश्चात सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनर्स्थापित गरिदियो र तत्काल सम्मान्य प्रधानमन्त्रीज्यू र हाम्रो पार्टीले प्रतिनिधि सभा पुनर्स्थापित भइसकेपछि त्यसलाई हार्दिकताका साथ स्वागत गर्दै त्यो सर्वोच्च अदालतको आदेशलाई शिरोपर गर्ने भन्ने कुराको निर्णय सार्वजनिक गर्यो र त्यसले चाहिँ हामी न्याय निरूपणमा सर्वोच्च अदालतको भूमिकालाई हामीले सम्मान मात्रै गरेका छैनौँ, शक्ति पृथकीकरणको जुन सिद्धान्त हो र हाम्रो संविधानको जुन मूलभूत मान्यता हो त्यसलाई हामी सहर्ष स्वीकार गर्छौँ। हामी सडकमा आगो बाल्दैनौँ, हामी विद्रोहको धम्की दिँदैनौँ, हामी फेरि पनि सर्वोच्च अदालतलाई चुनौती दिँदैनौँ भन्ने कुरा चाहिँ व्यवहारबाट देखियो। आज आइपुग्दाखेरि चाहिँ अब संसद बैठक चाहिँ सम्मानित सर्वोच्च अदालतले आदेश गरे बमोजिम नै 13 दिनभित्र संसद बोलाउनु पर्ने थियो। त्यहाँ तदनुरूप हामीले फाल्गुन 23 गतेका दिन संसद बैठकको आह्वान भइसकेको छ, गरिसकेका छौँ र 23 गतेपछि संसद अब कसरी चल्छ भन्ने सर्वत्र मान्छेहरूको जिज्ञासा र चासो छ। यसबीचमा रेडियो नेपालले पनि यो प्रश्न राख्नुभएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले भन्नुपर्दाखेरि चाहिँ ठ्याक्कै के हो भने पूर्ववत रूपमा जसरी हिजोका दिनमा संसद चल्थ्यो त्यसै गरी नै संसद चलाउने हाम्रो तयारी रहेको छ। अब त्यसबाहेक चाहिँ अब जसले प्रधानमन्त्री हटाउँछौँ भन्दै हुनुहुन्छ, हामी अविश्वासको प्रस्ताव ल्याउँछौँ भन्दै हुनुहुन्छ, अरू हामी विद्रोहको बाटो रोज्छौँ भन्नेहरूले कुन रणनीतिका साथ आउनुहुन्छ त्यो हामीलाई त्यति जानकारी भएन। कुन हो उहाँहरूको बाटो, कुन बाटोबाट कहाँ पुग्न खोज्नुभएको भन्ने कुराको चित्र क्लियर छ। तर हामी चाहिँ के स्पष्ट छौँ भने हाम्रो संसद सञ्चालनका निश्चित कानुनी र संवैधानिक व्यवस्थाहरू छन्, त्यो व्यवस्थाभित्रै बसेर हामी संसदलाई सुचारु गर्छौँ र आगामी दिनमा हामीले संसदबाट दैनन्दिन समस्याहरूलाई मुखरित गर्ने कुरामा हाम्रो ध्यान जान्छ।
अब अलिकति संकेत हेर्ने हो भने जस्तो पार्टीले यसअघिका प्रमुख सचेतकलाई हटाएर यहाँलाई जिम्मेवारी दिएको छ, अब अहिलेको यो समस्या, यो राजनीतिक समस्या चाहिँ अन्य विपक्षी दलहरूसँगको समस्या भन्दा पनि स्वयं सत्तारूढ पार्टीभित्रकै समस्या हो, त्यसकारण यसलाई हल गर्ने जिम्मेवारी त समग्रमा यहाँहरूको नै काँधमा आएको छ। यद्यपि अहिलेसम्म आधिकारिक रूपमा पार्टी विभाजन भएको कुनै त्यस्तो आधिकारिकता प्रष्ट भएको पनि छैन, निर्वाचन आयोगमा पनि केही मुद्दाहरू विचाराधीन छन्, कुन पक्ष वैधानिक कुन पक्ष अवैधानिक, कसको पक्षमा बहुमत को अल्पमत भन्ने यो गणितीय खेल शुरू भएको छ। र यो गणितीय खेल शुरू हुँदाहुँदै एउटा अब यसलाई अप्रिय नमान्नुहोला कि हर्स ट्रेडिङ शुरू भयो, सांसदहरू बीच किनबेच शुरू भयो भन्ने चाहिँ जनमानसमा एउटा सन्देश गइरहेको छ, त्यो निश्चय पनि सकारात्मक त होइन। तर संसदीय व्यवस्थामा जोड घटाउको खेल हुँदाखेरि अथवा मत मतान्तर हुँदाखेरि जाने पनि एउटा विधिवत बाटो नेपालको संविधानले दिएको छ। अबको चुनौतीहरूलाई सामना गर्नको लागि अंकगणितीय हिसाबले जसरी नेकपाभित्र दुईवटा खेमा प्रष्ट रूपमा देखिएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय र माधव नेपाल प्रचण्ड समूह पक्षीय बीचमा जुन किसिमको एउटा मतभेद सृजना भएको छ, यो कहाँनिर गएर टुङ्गिन्छ अथवा कुन विधिबाट नै जाने सम्भावना देखिन्छ आजको दिनसम्म?
2074 सालको आम निर्वाचन, संसदीय निर्वाचन एक हिसाबले भन्नुपर्दाखेरि नेपालको इतिहासकै एउटा महत्वपूर्ण घटनाक्रम थियो। त्यो कुनै 5 वर्षमा बन्ने निर्वाचित एउटा चाहिँ संसद मात्रै थिएन, त्यो चाहिँ राजनीतिको एउटा महत्वपूर्ण टर्निङ पोइन्ट थियो। र त्यो बेला चाहिँ हामीले ठ्याक्कै दुईटा ठुला कम्युनिस्ट पार्टीहरूको बीचमा कार्यगत एकता गरेर एउटा झन्डा एउटा उम्मेदवारका साथ हामी चुनावमा एउटा घोषणा पत्र लिएर हामी चुनावमा गयौँ। र त्यस बेला चाहिँ हामीले जनतासँग मत मागेको मुख्य आधार भनेको चाहिँ स्थायित्व, विकास र समृद्धिको पक्षमा थियो। हामीले ठुला ठुला स्वरका साथ हामी चाहिँ 5 वर्षको स्थायी सरकार दिन्छौँ। नेपालको इतिहासमा अहिलेसम्म एउटा पनि निर्वाचित प्रधानमन्त्रीले 5 वर्ष कार्यकाल पूरा गर्न सकेन। अब हामी त्यो अस्थिरतालाई यसपल्ट ब्रेक थ्रु गर्छौँ र स्थायित्वको पक्षमा हामी लाग्छौँ भनेर हामीले वचन दियौँ, सबै नेताहरूले भन्नुभयो। र सँगसँगै के हो त भने त्यो बेला हाम्रो पार्टीको अध्यक्षको रूपमा, प्रथम अध्यक्षको रूपमा रहनुभएको केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा चाहिँ सम्पूर्ण नेताहरूले सार्वजनिक रूपमा भन्नुभयो र उहाँलाई चाहिँ अब 5 वर्ष प्रधानमन्त्री भनेर जनतासँग हामी भोट माग्न गयौँ र उहाँ स्वयं चाहिँ एउटा चाहिँ जीर्ण रोगी शरीर लिएर चाहिँ मुलुकका 165 मध्ये 150 निर्वाचन क्षेत्रमा भोट माग्न जानुभयो र अहिले चाहिँ प्रधानमन्त्रीलाई तुरुन्तै हटाउनु पर्यो भन्ने प्रत्येक नेताहरूको निर्वाचन क्षेत्रमा उहाँले गएर जनतालाई अपिल गरेर भोट मागिदिनु भएको थियो। अनि त्यसपछि चुनाव जितेर आइसकेपछि पुष्पकमल दाहाल लगायतका कतिपय नेताहरू केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिनका लागि विभिन्न चाहिँ दूतावासहरू र चाहिँ अरू दरबारहरू धाउन थाल्नुभयो र कई महिनापछि निर्वाचनको परिणाम घोषणा भएर बल्ल बल्ल चाहिँ सरकार बन्ने स्थिति बन्यो। त्यो पनि अढाई वर्ष कार्यकाल भनेर उहाँले एउटा कागजमा सही गरिसकेपछि मात्रै उहाँले स्वीकार गर्नुभयो। अब त्यो स्थितिको तात्पर्य के हो त भने चुनावका बेला उहाँलाई अघि सार्ने, उहाँका अपिलबाट भोट माग्ने अनि त्यसपछि चुनाव सकिएपछि चाहिँ सरकार विकल्पको गठन गर्नका लागि वा आफू हुनका लागि कोसिस गर्ने, यो खालको सत्ताबाहेक सबै कुरा भ्रम हो भन्ने जुन खालको एउटा अस्थिर मानसिकताले घर गर्यो। 2 वर्ष त उहाँले अविश्वासको प्रस्ताव राख्न नपाउने कारणले चुपचापै जस्तो बस्नुभयो, खालि मिडिया परिचालन गरेर सरकारलाई बदनाम गर्ने र प्रधानमन्त्री बदनाम गर्ने काममा लाग्नुभयो। 2 वर्ष पश्चात चाहिँ उहाँहरू जसरी पनि प्रधानमन्त्रीलाई हटाउने खेलमा लाग्नुभयो र हटाउने खेल अन्तर्गत चाहिँ जसरी भए पनि अरूलाई प्रयोग गरेर भए पनि, अरूको साथ लिएर भए पनि प्रधानमन्त्रीलाई हटाउने, पार्टी अध्यक्षबाट हटाउने र हामीले धेरै ठुलो मेहनत गरेर निर्माण गरेको यो पार्टी र मुलुकको सत्ता कब्जा गर्न जुन प्रयासहरू गर्नुभयो उहाँहरूले, त्यसबाट जोगिनका लागि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नुपर्ने असाध्यै बाध्यात्मक र खराब विकल्प चाहिँ रोज्नुपर्ने अवस्था उत्पन्न भयो र अब यो स्थितिमा चाहिँ अब प्रतिनिधि सभा बिउजिसकेपछि अब उहाँहरू कसरी जानुहुन्छ भन्ने कुरा हेर्दाखेरि चाहिँ मलाई एउटा घटना स्मरण गर्न मन लाग्यो। चितवनमा आफूले आयोजना गरेको सभा छोडेर हस्याङ फस्याङ गर्दै एयरपोर्टबाट उत्रेर सिधै चाहिँ बुढालिन पन्थमा गएर प्रधानमन्त्री बनिदिनु पर्यो भनेर कसैलाई आग्रह गर्नुपर्ने, अर्कै पार्टीका नेतालाई आग्रह गर्नुपर्ने र आफ्नो पार्टीको अध्यक्ष 50 वर्षको राजनीतिक इतिहास भएको र सिङ्गो मुलुकले चाहिँ रुचाएको व्यक्ति केपी शर्मा ओलीको विकल्प खोज्ने हिसाबले चाहिँ उहाँहरू जसरी चाहिँ अरू कहाँ गुहार्न दैला दैलामा पुग्ने स्थिति बन्यो, त्यो वास्तवमा चाहिँ राजनीतिक हिसाबले साँच्चै भन्दाखेरि त्योभन्दा अनैतिक चरित्र केही पनि हुन सक्दैन। त्यति मात्रै होइन, उहाँहरू चाहिँ संसदीय दलमा कहिल्यै अविश्वासको प्रस्ताव लिएर आउनु भएन। एउटा दलको नेतालाई विस्थापन गर्ने वा परिवर्तन गर्ने भनेको त दलीय व्यवस्थामा दलभित्रबाट हो नि, त्यो कोसिस उहाँहरूले बिल्कुलै गर्नु भएन। उहाँहरू सिधै चाहिँ संसदमा जाने, संसदमा जाने भनेको के हो त भन्दाखेरि अरू दलको पनि साथ सहयोग लिएर प्रधानमन्त्री हटाउन खोज्ने हो। यो संसदीय व्यवस्थाको मूल्य मान्यता संस्कारका हिसाबले भन्ने हो भने त्यसमा उहाँहरूले बिल्कुलै खिल्ली उडाउने काम गर्नुभएको छ। र अब आजका हिसाबले सोच्ने हो भने अहिले उपस्थित चुनौतीको कुरा गर्ने हो भने उहाँहरू कसरी प्रधानमन्त्रीलाई हटाउने भनेर चाहिँ उहाँहरू असाध्यै ठुलो जोड घटाउमा हुनुहुन्छ, धेरै ठुलो खेलोमा भइरहेको छ, धेरै ठुला प्रयासहरू भएका छन्, धेरै सांसदहरूले गुनासो गरिरहेका छन्। यस्तो स्थितिमा चाहिँ यो अस्थिरताको कारक भनेको पुष्पकमल दाहाल प्रचण्ड, जसको चरित्र सधैँभरि भनेरै चिनिएको छ, उहाँ सधैँभरि अस्थिरतामा रमाउन चाहनुहुन्छ, सधैँ संक्रमण कालमा रुचाउन चाहनुहुन्छ। जति जति अस्थिरता, जति जति अराजकता, जति जति विसङ्गति, जति जति व्यथिति त्यहाँभित्र आफ्नो भूमिका देख्नुहुन्छ उहाँ, उहाँकै कारणले यो परिस्थिति उत्पन्न भयो र त्यसको एउटा सारथीको रूपमा माधव कुमार नेपालले भूमिका खेल्नुभएको छ। र अब यो स्थिति आउनु, बहुमतको सरकार गिराउनका लागि प्रयासहरू हुनु र यो अवस्था आउनु वास्तवमा दुर्भाग्यपूर्ण अवस्था।
हजुर, विशालजीको अभिव्यक्ति सुन्दाखेरि यहाँ दुईवटा कुरामा चाहिँ विवादहरू प्रष्ट देखिएको छ। एकातिर हामीले एउटा संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं र अर्कोतिर सत्तामा कम्युनिष्ट पार्टीको चाहिँ बाहुल्य छ, आजको समयसम्म पनि यहाँहरूको बाहुल्य छ र स्पष्ट बहुमतका साथ प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा आसीन हुनुहुन्छ। अब संसदीय अभ्यासको कुरा गर्दाखेरि पार्टी इन्ट्याक्ट रहेर, पार्टी यथावत स्थितिमा रहेर पार्टीभित्रका विवादहरूलाई यसै गरी चाहिँ विधिवत रूपमा अविश्वासको प्रस्ताव मार्फत अगाडि लैजाने व्यवस्था पनि वर्तमान संविधानले गरेको छ एकातिर, अर्कोतिर अब कम्युनिष्ट पार्टीको चाहिँ सिद्धान्त नीतिलाई विचार गर्ने हो भने अलिकति केन्द्रीयतामा बढी निर्भर रहने, सबै विषयमा चाहिँ जनमत लिनुपर्छ, बहुमत लिनुपर्छ होइन, जो नेतृत्व हो नेतृत्वले नै अगाडि चाहिँ आफ्नो हिसाबले अगाडि हाकेर लिएर जाने एउटा स्कुलिङबाट चाहिँ कम्युनिष्ट नेपालको राजनीति अगाडि बढ़िरहेको छ। अब अहिले एकातिर पार्टीगत हिसाबबाट यहाँले भने जस्तै यो एउटा गलत कदम पनि हुन सक्छ, एउटै पार्टीलाई फुटाएर बहुमतको सरकारलाई गिराएर अन्य पार्टीसँग सहकार्य गरेर सरकार गठन गर्ने एक, अर्को यदि यो नगर्ने हो भने अहिलेसम्मको यो विवादको चाहिँ औचित्य के हो त भन्ने एउटा आम जनमानसको प्रश्न, एउटै पार्टीभित्र विवाद भयो त अब यसलाई निरूपण गर्ने वैधानिक बाटोहरू छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले 5 गते संसद विघटन गरिरहँदा र आज आएर म फेरि त्यही संसदको फेस गरिरहनु भन्दाखेरि त्यतिखेर नै म संसद फेस गर्छु पनि त भन्न सकिन्थ्यो, अलिकति फर्केर मैले एउटा प्रश्न राखे मैले विशालजी।
त्यस बेला के परिस्थिति उत्पन्न भएको थियो भने संसदलाई फेस गर्ने खालको अवस्थामा उहाँहरूले पुर्याउनु भएको थिएन, खालि देशमा चाहिँ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले काम केही पनि हुन सकेनन्, जनताका बीचमा पार्टी विस्थापित भयो, अलोकप्रिय भयो, त्यस कारणले केपी शर्मा ओलीलाई जनताले बिल्कुलै मन पराएका छैनन्, जनतामा उहाँ विस्थापित हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई हटाउनुपर्छ भनिएका कारणले गर्दा प्रधानमन्त्रीले एउटा चुनौती के दिनुभयो भने ल आउनुहोस् न त जनमतको जाँच गरौँ, परीक्षण गरौँ र त्यसको श्रेष्ठताका आधारमा चाहिँ आफूलाई स्थापित गरौँ भनेर उहाँले निर्वाचनको चाहिँ बाटो रोज्नुभयो। त्यो बाटो अघि नै मैले भने त्यो बाटो चाहिँ राम्रो थिएन, तर पनि एउटा चाहिँ नराम्रो विकल्पको रूपमा उहाँले चाहिँ त्यसलाई सोच्नुभयो र त्यो कदम चाल्नुभयो, त्यद्यपि त्यो अहिले सचिएर एक किसिमले चाहिँ सर्वोच्च अदालतले जे भनेको छ त्यसलाई हामीले शिरोपर गरिसकेका छौँ। अब आजको स्थितिमा के हो त भनेदेखि मुख्य मकसद भनेको मुलुकलाई जसरी भए पनि अस्थिरतातर्फ लैजान चाहने र विदेशीहरूको गोटी बनेर अरू कसैलाई खुसी पार्नका लागि कसैलाई चाहिँ सुविधा दिनका लागि हाम्रो मुलुकलाई अस्थिरतातर्फ लान चाहने जुन प्रवृत्ति थियो त्यो प्रवृत्ति एक दिन न एक दिन उदाङ्गो हुनै पर्छ, एक दिन न एक दिन त्यसको मुखुण्ड उग्रिनै पर्छ। त्यसो भएको हुनाले चाहिँ अब आजको स्थितिमा चाहिँ उहाँहरू यदि संसदबाट अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ भने पनि त्यसलाई हामी सामना गर्न तयार छौँ, दलभित्र ल्याउनुहुन्छ भने पनि त्यसलाई हामी सामना गर्न तयार छौँ, हामीले घोषित रूपमै भनिसकेका छौँ, उहाँहरू जसरी आउनुहुन्छ त्यसै गरी यसको प्रतिवाद गर्छौँ भनेर हामीले चाहिँ स्पष्ट र सार्वजनिक रूपमा भनिसकेको अवस्थामा उहाँहरू आज चाहिँ कुन बाटोबाट जाने हो भनेर जुन खालको विलख मन्दमा परेको हामी देखिरहेका छौँ। उहाँहरूले रोजेको बाटो नै वास्तवमा त्यो गन्तव्यविहीन छ र त्यो चाहिँ कुनै निष्कर्षमा पुग्ने खालको बाटो छैन। त्यसो भएको हुनाले चाहिँ यो बाटोबाट पछाडि फर्किएर अहिले पनि आत्मआलोचित हुँदै 19 पेजको त्यो प्रधानमन्त्री माथिको आरोप पत्र चाहिँ फिर्ता लिएर यो बिचमा गरिएका हरकतहरूलाई चाहिँ सच्याएर आत्मआलोचित भएर यो पार्टीलाई एकदिका बनाउने र पार्टी विभाजनको दिशामा जान नदिनका लागि चाहिँ उहाँहरूलाई म रेडियो नेपाल मार्फत पनि आह्वान गर्न चाहन्छु। आम जनताको त्यो भावना छ, आम कार्यकर्ताको त्यो चाहना छ, त्यो कार्यकर्ताको भावना र चाहना विपरीत प्रधानमन्त्रीलाई हटाउने नाममा मुलुकमा पार्टी विभाजन गर्ने र राजनीतिक अस्थिरता फैलाउने कामको जुन एउटा हरकतहरू गर्दै हुनुहुन्छ
आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ नेकपाका प्रभावशाली नेता एवं प्रमुख सचेतक विशाल भट्टराईसँग। विशेष गरी विशालजी, अब निर्वाचन आयोगको प्रसंग फेरि पनि म कोट्याउन चाहन्छु। पार्टी विभाजन हुने संघारमा छ र त्यसको आधिकारिकता के हो, कसको पक्षमा बहुमत छ, कसको पक्षमा कति सदस्यहरू छन्, फेरि यो अंकगणितको क्रममा निर्वाचन आयोग अहिलेसम्म मौन छ, के अपेक्षा गर्नु भएको छ यहाँहरूले? दुवै पक्षको अपेक्षा होला, तर यहाँहरूको तर्फबाट निर्वाचन आयोगले जसरी सर्वोच्चले एउटा निर्णय दियो त्यसलाई शिरोपर गर्छु भन्नुभयो, त्यसै गरी पार्टीको आधिकारिकताको प्रश्न चाहिँ यो अविश्वासको प्रस्ताव भन्दा पनि एक कदम अगाडि निकै महत्वपूर्ण देखिन्छ, यसैको आधारमा नै भोलिको राजनीतिक कोर्स जाने सम्भावना छ, के देख्नुहुन्छ निर्वाचन आयोगको भूमिका यतिखेर?
नेपाली जनताले रगत र पसिनाको सत्तामा प्राप्त गरेको 2072 सालमा संविधान सभाले निर्माण गरेको संविधानलाई हामी असाध्यै धेरै ठुलो सम्मान गर्छौँ र त्यसलाई हामी जहिले पनि हामी सम्मान गर्न चाहन्छौँ। यस्तो अवस्थामा चाहिँ निर्वाचन आयोग चाहिँ संविधान अनुसार गठन भएको एउटा महत्वपूर्ण संवैधानिक निकाय भएको कारणले गर्दा निर्वाचन आयोगले गरेको फैसला हाम्रो लागि सधैँभरि चाहिँ स्वीकार्य हुन्छ, तर निर्वाचन आयोगले 21 गतेका दिन एउटा फैसला गरिसकेको छ, त्यो के हो त भन्दाखेरि यदि केपी महासचिवले बोलाएको बैठक र केपी शर्मा ओलीले अध्यक्षता गरेको बैठक बाहेक अरू कुरा निर्वाचन आयोगले चिन्दैन भनेर उनले भनिसकेको स्थिति छ भने सँगसँगै अर्को कुरा के छ त भन्दाखेरि चाहिँ निर्वाचन आयोगले यसभन्दा अगाडि 2 निर्वाचनमा केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकल पत्रका आधारमा तत्कालीन नेकपाका उम्मेदवारहरूले निर्वाचनमा भाग लिएर निर्वाचन जितेको र टिकट प्राप्त गरिसकेको अवस्थामा उहाँले सही गरेको टिकट आधिकारिक हुने भइसकेपछि त उहाँलाई नै एक किसिमले अप्रत्यक्ष रूपमा आधिकारिकता दिइसकेको स्थिति छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब निर्वाचन आयोगले त्यति लामो थप निर्णय गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन। बरु यदि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई यो पार्टीमा बस्न मनै छैन, उहाँहरूलाई केपी शर्मा ओली स्वीकार्य छैन, वा चाहिँ यो पार्टीको मूल्य मान्यतामाथि उहाँहरूलाई प्रश्न उठेको छ लाग्दैन भने उहाँहरू जुनसुकै बेला पनि अर्को बाटो रोज्न सक्नुहुन्छ। तर एउटा कुरा के प्रश्न गर्न चाहन्छु म भनेदेखि संवैधानिक निकायहरूले चाहिँ गरेको निर्णय हामी हाम्रा लागि चाहिँ सधैँभरि स्वीकार्य हुन्छ, हामी त्यो सधैँभरि स्वीकार गर्न चाहन्छौँ, यो कुरा म स्पष्ट गर्न चाहन्छु। र सर्वोच्च अदालतमा पनि केही मुद्दाहरू विचाराधीन छन्, यो पार्टीको दर्तैका बेला पनि कानुनसम्मत तरिकाले दर्ता भएन भनेर चाहिँ कतिपय मान्छेहरूले आलोचना र विरोध गरेका छन्। त्यसको पनि एउटा चाहिँ सर्वोच्चमा परेको रिटको सुनवाई हुने क्रम सकिएर 20 गते फैसला आउँदैछ। र अर्को पनि एउटा मुद्दा चाहिँ यो पार्टीमा 33% महिला उपस्थिति भएन, त्यसकारण अवैधानिक छ भनेर पनि दर्ता भएको छ। यी दर्ताहरूको निरूपण भइसकेपछि मात्रै चाहिँ अनि त्यसपछि थप यसमा चाहिँ वैधानिकताको विषयमा हामी बहस छलफल कुराकानी गर्न सक्छौँ।
जसरी विशालजीले आफ्नो पक्षका प्रश्नहरू राख्नुभयो, त्यही स्वरूपको प्रश्न अर्को पक्षले यतातिर तेर्स्याइरहेको छ। मानौ कि पार्टीको चाहिँ आधिकारिकता हामी हौ, बहुमत सदस्य हाम्रो पक्षमा छ, अब केही प्राविधिक पक्षमा यहाँले भन्नुभयो कि महासचिव कता को कता, तर पनि समग्रमा हेर्दाखेरि संख्यात्मक रूपमा चाहिँ हामी अलिकति सशक्त छौं, त्यसकारण हामीले होइन केपी शर्मा ओली पक्षीय नेताहरू यदि गमन हुन चाहन्छ भने त्यो अवसर छ भन्नेसम्मका अभिव्यक्ति अर्को पक्षबाट पनि आयो नि होइन। भनेपछि टकराउ चाहिँ के रह्यो भने पार्टीको आधिकारिकता कतातिर जाला भन्ने एउटा टकराउ र अर्कोतिर चाहिँ अङ्कगणितको खेल होइन, यी दुईटा कुरामा अहिले
हाम्रो पार्टीको विधानको दफा 18 स्पष्ट रूपमा यो पार्टी सहमतिका आधारमा निर्णय हुनेछ भनेर लेखिएका कारणले निर्वाचन आयोगले बहुमतको कुरा चाहिँ मान्य हुँदैन भनेर एक हिसाबले निर्णय पनि दिइसकेको छ। त्यो विधानको धारालाई उसले चाहिँ कोड गरेर भनिसकेको छ। यस्तो अवस्थामा चाहिँ अब उहाँहरूले चाहिँ सँग बहुमत छ भन्नुको कुनै तुक र अर्थ छ जस्तो मलाई लाग्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ अब थप कदमको सन्दर्भमा के हो त भने उहाँहरू दल अर्को दल निर्माण गरेर बढ्न प्रयासहरू गर्नुभयो भने अब त्यस बेला चाहिँ कुन कानुनी प्रक्रियाबाट कसरी अगाडि बढ्नुहुन्छ त्यो सोच्न सकिन्छ। तर नेपाल कम्युनिस्ट पार्टीको मूल घर वा नेपाल कम्युनिस्ट पार्टीका इतिहासको एउटा विरासत थाम्ने र यसको आधिकारिकताको कुरा गर्ने र निर्वाचन चिन्हको कुरा गर्ने हो भने केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक पनि हो र यसको खास चाहिँ वैचारिक हिसाबले वा इतिहासको हिसाबले यसको चाहिँ एउटा विरासत थाम्ने पार्टी भएको कारणले गर्दा उहाँहरूलाई यो पार्टीमा बस्न नभए बस्न बसिदिनुहोस्, एकीकृत भएर अगाडि बढौँ, पार्टी विभाजनको बाटोमा नजाउँ। तर त्यसो गर्नै सक्नुहुन्न उहाँहरू भने जो जो सक्नुहुन्न उहाँहरूले अर्को कुनै बाटो तताउनु होला, त्यसपछि यसबारेमा चाहिँ बाँकी चाहिँ छलफल कुराकानी गर्न सकिन्छ।
हजुर, अन्त्यमा विशालजी, यतातिर सरकारतर्फ अब यहाँलाई सचेतकको प्रमुख सचेतकको जिम्मेवारी आएको छ, पार्टीभित्रका कुरा त पार्टी आफैले समाधान गर्न सक्छ, यता सरकारको जुन सरकार विरुद्धको अविश्वास आउने जुन चुनौती सामना गर्ने परिस्थिति निर्माण भइरहेको छ, एउटा प्रमुख सचेतकले दिएको आदेश निर्देशहरू पालना गरे नगरेमा के कस्ता परिस्थितिहरू उत्पन्न हुन सक्छन्, यहाँलाई दिएको अधिकारलाई अथवा यहाँलाई दिएको जिम्मेवारीलाई यहाँले कसरी निर्वाह गर्नुहुन्छ, अलिकति अन्त्यमा यसबारेमा केही बताइदिनुहोस्।
सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो पार्टीको संसदीय दलको नेता केपी शर्मा ओलीले मलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गर्नुभएको छ र मुख्य सचेतकले खास गरी भन्ने हो भने संसदमा उपस्थित आफ्ना दलका सांसदहरूलाई पार्टीको मूल्य मान्यताभित्र राखेर पार्टीका निर्णयहरूको मातहतमा राखेर संसदलाई सकेसम्म जनमुखी बनाउने र जनताका दैनन्दिन समस्याहरूलाई मुखरित हुने ठाउँ र जनताको सार्वभौम अधिकार चाहिँ प्रयोग गर्ने एउटा सर्वोच्च निकायको रूपमा संसदलाई प्रभावकारी बनाउने र संसदहरूलाई एकजुटका बनाउने एउटा जिम्मेवारी मलाई चाहिँ नै हाम्रो पार्टीको दलको विधानले दिएको अधिकार छ र परम्पराको हिसाबले पनि मुख्य सचेतकको भूमिका त्यही नै हुन्छ। त्यो भूमिका निर्वाह गर्नका लागि मेरो तर्फबाट प्रभावकारी भूमिका हुनेछ र आफ्नो क्षमता बुद्धि बरकतले भ्याएसम्म म त प्रयास गर्ने नै छु। र सँगसँगै के हो त भन्दाखेरि अब यदि पार्टीका अब कुनै विषम परिस्थिति उत्पन्न भयो, पार्टीभित्र चाहिँ बगावतको स्थिति भयो, पार्टीमा चाहिँ कसैले चाहिँ निर्णय नमान्ने स्थितिहरू उत्पन्न भए भने हाम्रो विद्यमान कानुन ऐन नियमले जे व्यवस्था गरेको छ तदनुरूप चाहिँ हामी अगाडि बढ्छौँ। तर त्यसभन्दा अगाडि म के भन्छु भने भरसक हामी त्यस्तो दिशामा जानु नपरोस्, त्यो अप्रिय अवस्था उत्पन्न नहोस् भन्ने कुरामा चाहिँ हाम्रो तर्फबाट चाहिँ यथोचित रूपमा ध्यान जानेछ। सबै खाले लचकताहरू अपनाउँदै हामी त्यो अवस्थामा पुग्नु बिल्कुलै नपरोस् भन्ने कुरामा हाम्रो तर्फबाट ध्यान जान्छ। तर यदि परिस्थिति त्यस्तो भएछ भने पनि अब हामीले चाहिँ चुप लागेर बस्ने स्थिति बन्दैन।
धेरै धन्यवाद छ विशालजी, आफ्ना दृष्टिकोणहरू राखिदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद।
रेडियो नेपालले यस्तो बेलामा आफ्ना केही भनाइहरू राख्ने जुन अवसर प्रदान गर्नुभयो त्यसका लागि म रेडियो नेपाललाई र हरिशरणजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हस्, धेरै धन्यवाद छ। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय लगभग सकिएको छ। आजको बिहानीमा हामी कुराकानी गर्दैथ्यौं सत्तारूढ नेकपाका प्रमुख सचेतक विशाल भट्टराईसँग, विशेष गरी पछिल्लो समयमा उत्पन्न भएको राजनैतिक अवस्था र आगामी पार्टीको रणनीति के कस्तो हुन्छ भन्ने विषयमा केन्द्रित रहेर हामी संवाद गर्दैथ्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।